بسم الله الرحمن الرحيم وأوحينا إلى أم موسى أن أرضعيه فإذا خفتي عليه فألقيه في اليم ولا تخافي ولا تحزني إنا رادوه إليك وجاعلوه من المرسلين. اور ہم نے موسیٰ کی ممی کو وحی بھیجی یہ کہ موسیٰ کو دودھ پلا, اور جب تم کو موسیٰ کے بارے میں خوف آوے تو موسیٰ کو دریائے نیل کے اندر ڈال لینا, اور تم ڈوب جانے سے خوف مت کرنا, اور موسیٰ کی جدائی پر غمگین بھی مت ہونا, ہم اس موسیٰ کو تمہارے پاس ضرور واپس لائیں گے اور اس موسیٰ کو ہم رسولوں میں سے بنائیں گے. پہلا سوال یہ ہے کہ وحی تو صرف نبیوں پر آتی ہے اور کوئی عورت نبیہ تو بنی نہیں, تو موسیٰ علیہ السلام کی ممی پر وحی کیسے آئی؟ تو اس کا جواب بعض مفسرین نے یہ دیا ہے کہ خواب کے اندر ان کو بتایا گیا اور وحی کی ایک قسم منامی ہوتی ہے, وہ یہاں پر مراد ہے. یعنی خواب میں آپ کو بتایا گیا اور اسی کو وحی سے تعبیر کیا گیا. نمبر دو, بعض حضرات کہتے ہیں کہ ان کے دل کے اندر بات ڈالی گئی جس کو عرف کے اندر الہام کہا جاتا ہے, اور وہی معنی شہد کی مکھی والے معاملے میں بھی ہے. وَأَوْحَى رَبُّكَ إِلَى النَّحْلِ, وہاں بھی وہی معنی موجود ہے. نمبر تین, بعض حضرات یہ کہتے ہیں کہ ایک فرشتہ یعنی حضرت جبرائیل امین حضرت موسیٰ علیہ السلام کی اماں کے سامنے متشکل ہو کر کے آیا تھا, اور فرشتے نے آ کر کے یہ بات کہی کسی انسانی شکل میں, کسی اور شکل کے انسانی شکل میں آیا فرشتہ اور آ کر کے انہوں نے موسیٰ علیہ السلام کی ممی کو ایسی بات بتائی. کبھی موسیٰ علیہ السلام کی ممی کا نام کیا تو بعض حضرات کہتے ہیں کہ یار خا, بعض کہتے ہیں کہ یار خط, بعض کہتے ہیں کہ لوخا بنت حافظ بن لاوی بن یعقوب, بعض مفسرین کہتے ہیں کہ نوخا, بعض کہتے ہیں کہ لوخا, بعض کہتے ہیں کہ نوخا, بعض نے یوخابد بن سے لاوی بن یعقوب یہ نام بھی بیان کیا ہے. اور موسیٰ علیہ السلام کے ابا عمران, حضرت مریم ام عیسیٰ کے ابا وہ بھی عمران, اور دونوں عمرانوں کے بیچ میں 1800 سال کا فاصلہ ہے, اور موسیٰ علیہ السلام کی بہن جن کا آگے ذکر آ رہا ہے ان کا نام کلثوم, یا یہ کہ کلثوم یا یہ کہ مریم, یہ موسیٰ علیہ السلام کی بہن کا نام ہے. کہتے کہ موسیٰ علیہ السلام جب اپنی والدہ کے پیٹ میں حمل کی شکل میں تھے تو حمل ظاہر بھی نہیں ہوا, کیونکہ حمل ظاہر ہوئے تو پولیس لوگ نام لکھ لے گئے کہ بنی اسرائیل میں ایک عورت کے یہاں بچہ ہونے والا ہے, لہٰذا اس کو آ کے قتل کرنا ہے. تو اللہ تعالیٰ تو ان کو قتل سے بچانا چاہتے تھے, اسی لیے حمل ظاہر بھی نہیں ہوا تھا, اور ایسے ہی وہ بچہ پیدا ہو گیا. دوسری بات یہ کہ موسیٰ علیہ السلام بچپن میں روتے بھی نہیں تھے, کیونکہ بچہ گھر میں روئے تو محلے میں سب کو پتہ چل جائے, تو پولیس کو بھی خبر پڑ جائے, اسی لیے روتے ہی نہیں تھے, اور اپنی ماں کی گود کے اندر رہ کر کے دودھ پیا کرتے تھے. اس طرح چھپ چھپ کر کے ان کا بچپن گزرا. ان ارضعیہ کیا مطلب؟ جب تک قتل کا خطرہ نہ ہو وہاں تک موسیٰ کو دودھ پلاتی رہے. دوسرا مطلب یہ ہے जब तक उसको पोशीदा छुपा करके रखना मुमकिन हो वहाँ तक मूसा को तो दूध पिलाती रहे।
देखो औरतों को विलादत के वक्त के ऊपर डायन की जरूरत पड़ती है, मैटरनिटी होम की जरूरत पड़ती है,
गाइनिक की जरूरत पड़ती है। तो फिरौन ने एक डायन को मुकर्रर कर दिया था जो बनी इसराइल की औरतों को इस तरह के सब कामकाज कर दे, विलादत के मौके के ऊपर ताउन के कामकाज करे, और उसके जरिए से रिपोर्ट भी आती रहे कि बनी इसराइल में काम अच्छा हुआ, ताकि पुलिस को जाके कत्ल में सहूलत रहे। तो वो डायन थी फिरौन की तरफ से मुकर्रर। जब हजरत मूसा अलैहि सलाम की विलादत हुई और उस डायन ने मूसा अलैहि सलाम को अपनी गोद में लिया तो उनकी दो पेशानी के दरमियान में चमकता हुआ नूर देखा, जिसकी वजह से उसके दिल के अंदर मोहब्बत आ गई मूसा अलैहि सलाम की। और मूसा अलैहि सलाम की मम्मी को कहती है कि मेरे पीछे तो पुलिस आ ही रही थी, क्योंकि मैं जहाँ जाती हूँ वहाँ पुलिस आती है, क्योंकि पुलिस को मालूम है कि ये औरत डायन है और जहाँ बच्चा होगा वहीं हो जाएगी, इसलिए मेरे पीछे पुलिस आ ही रही थी। लेकिन अब जब मैंने इस बच्चे की दो पेशानी के बीच में आंखों दो आंखों के बीच में नूर देखा तो अब मैं पुलिस वालों को कत्ल नहीं करने दूंगी। फिर के पुलिस वाले ने डायन को पूछा भी कि ये घर में गई थी कोई बच्चा बच्चा हुआ, पता नहीं इनके साथ तो मेरे पुराने ताल्लुकात है तो मैं मिलने के लिए गई थी, ताकि यहाँ कोई बच्चा बच्चा नहीं है, ऐसा कहकर के जो है वो डायन ने पुलिस को घर में आने नहीं दिया मूसा अलैहि सलाम के घर में। आज रिवायत में ऐसा भी है कि वो पुलिस आई तो एक कपड़े में मूसा अलैहि सलाम को लपेट के तंदूर में डाल लिया, तंदूर के अंदर मूसा अलैहि सलाम जले भी नहीं ने रोए भी नहीं, पुलिस आके सब देख के चली गई, फिर पुलिस चली गई फिर मूसा अलैहि सलाम रोए तो अंदर से अम्मी ने उनको बाहर निकाल लिया। हाजी साहब ने तफसीर मजहरी में ऐसी सब रिवायतें नकल की है। फैजा किस्ती आलई, फिर जब तुमको उस बच्चे के बारे में खौफ हो कि पुलिस आएगी और पुलिस उस बच्चे को कत्ल कर डालेगी तो तुमको क्या करने का, उस बच्चे को समंदर के अंदर डाल देने का। चुनांचे बच्चे को मूसा अलैहि सलाम की अम्मी ने समंदर के अंदर डाल दिया। एक पेटी ली, पेटी के अंदर धुनी हुई रुई बिछाई, अंदर मूसा अलैहि सलाम को सुला दिया, दरिया में डाल दिया। अब घर में पेटी नहीं थी तो एक बड़े के घर पेटी लेने के लिए गई मूसा अलैहि सलाम की मम्मी। वो हुआ ऐसा कि वो बड़ाई ने पूछा कि भाई पेटी क्यों, तो उन्होंने सच्ची बात बोल ली कि वो बच्चा हुआ है और फिरौन की पुलिस कत्ल कर डाले, इसका डर है तो वो बच्चे को पेटी में रख के पानी में बहा देने का है। तो बड़ाई चमचा निकला, उसने जाकर के पुलिस वाले को बता दिया। तो वहाँ गया पुलिस स्टेशन कहने के लिए तो उसकी जुबान गुंगी हो गई, बोल ही नहीं पा रहा। तो पुलिस पूछते तो आया क्यों आया क्यों आया क्यों, यही कि वहाँ जाके बोला, फिर लेके पुलिस वाले कहकर चलो हम साथ चलते, कहाँ है वो बच्चा, तो उसकी जुबान बंद हो गई। तो पुलिस वाले समझे कि ये धोखा दे रहा है, तो उसको बहुत मारा पुलिस वाले ने बड़े ही जोर। फिर उसने तोबा की, फिर घर आकर के बैठ गया, उसकी जुबान खुल गई। तो फिर वो दोबारा जो है कहने के लिए गया पुलिस स्टेशन के, वहाँ बनी इसराइल में एक बच्चा पैदा हुआ है, उसकी माँ मेरे पास पेटी ले गई। तो इस मरतबा गुंगा भी हो गया ना अंधा भी हो गया, तो किसी वादी के अंदर जाके धड़ाम से गिरा ऊपर से। तो फिर बहुत उसको चोट आई, फिर वो उसने पक्की सच्ची तोबा की, फिर मूसा अलैहि सलातो व सलाम की बरकत से उसकी आँख अच्छी हो गई और फिर वो ईमान भी ले आया मूसा अलैहि सलाम पर। बचपन से आपका मुअतकिद हो गया, ऐसा भी हुआ था। तो फालकी ही फिलियम, उस बच्चे को समंदर के अंदर डाल लेना और गम खौफ मत कर कि तुम्हारा बच्चा डूब जाएगा, और बच्चे की जुदाई पर गमगीन भी मत होना, क्यों हम उस बच्चे को तुम्हारे पास लौटा के रहेंगे और उससे बड़ी बात तुम्हारे बच्चे को हम रसूल बनाएंगे। तकरीबन 3 महीने माँ ने बच्चे को दूध पिलाया, मूसा अलैहि सलाम रोते भी नहीं थे। और फिर एक दिन ताबूत में रखा, यानी लकड़े की पेटी में, जिसके ऊपर तारकोल लगा दिया ताकि पानी की वजह से लकड़ी सड़ न जावे, और अंदर रुई वुई बिछा करके मूसा अलैहिस्सलाम को सुलाया, पेटी बंद की, सीढ़ियां ठोक दी बराबर और रात के वक्त समंदर के अंदर बहा दिया पेटी को। अब वो समंदर की मुख्तलिफ शाखें थी, तो एक जो है वहाँ फिरौन के महल के पास भी जाती थी। फल्तफतहु आलु फिरौन लियकून लहुम अदुवन व हज़ना। वो हुआ ऐसा कि फिरौन की एक नवाई की लड़की थी और कोई औलाद थी नहीं फिरौन की, तो फिरौन की लड़की को भी बरस की बीमारी थी, बरस बीमारी थी उसकी बच्ची को, तो बहुत परेशान रहता था। तो उसने किसी काहिन पूरे विश्व के बड़े बड़े तबीबों के पास, डॉक्टरों के पास दवा कराई, लेकिन वो कोर की बीमारी अच्छी नहीं हो फिरौन की लड़की को। तो उसने किसी काहिन को पूछवाया कि जरा देखो तो सही इसके बारे के अंदर। तो उसने काहिन ने कहा कि देखो एक तारीख बतलाई कि फुलानी तारीख को फुलाने दिन उस शनिचर का दिन बतलाया, कि शनिचर का दिन बतलाया और कोई तारीख बताई, तो उस तारीख को इतने बजे दरिया के किनारे के ऊपर दरिया में से एक इंसानी शक्ल की कोई चीज निकलेगी, वो तेरी बच्ची के लिए शिफा का जरिया बनेगी, ऐसा कह दिया किसी काहिन ने। तो फिरौन शनिचर के दिन उस बताए हुए टाइम पर उसी तारीख में जाके दरिया के किनारे बैठ गया और उसने वहाँ अपना तखत वखत लटका लगवाया, आराम से बैठा। बाजू में बिल्किस बाई भी बैठी, आसिया बाई वो भी बाजू में बैठी, और जो है वहाँ आराम से दोनों बैठे थे और लड़की को भी ले आए साथ में। इतने में पेटी नजर आई और वो पेटी चलती 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 वहाँ समंदर के किनारे दरख्तों के झुंडों में आकर के वो पीछी फंस गई। फिरौन ने फौरन जो है अपनी मरीन को ऑर्डर किया, बहरिया को, और जो है वो लोग सब कश्तियां लेके गए, चारों तरफ से घेर करके वो पेटी निकाल करके लाए और फिर पेटी खोली तो अंदर मिसाले की सलाम थे, बच्चा था मतलब, और वो बच्चा अपने अंगूठे से दूध पी रहा था, मिसाले सलाम के अंगूठे के अंदर दूध निकलता था, वो उसको पी रहे थे। हाँ रोज तकरीबन वो रहे वहाँ पर पानी के अंदर। तो फिर आसिया देख करके बहुत मुतासिर हुई, चुके दो आंखों के बीच में यहाँ से नूर निकले, फिर ये करामत देखी कि अंगूठे के अंदर से दूध निकल रहा है। तो मूसा अलैहि सलाम की लुआब मुबारक लेकर के फिरौन ने अपनी लड़की के जहाँ जहाँ बरस के दाग थे वहाँ वो लुआब लगा दी, तो बच्ची अच्छी हो गई, शिफायाब हो गई। फिर उस बच्चे के नाम रखने का नाम आया कि भाई ये बच्चा जो अपने को मिला इसका कुछ नाम रखे। तो आसिया ने कहा इसका नाम मूसा रखो, क्यों? इसीलिए कि ये मुंह यानी पानी, शाह यानी लकड़ी, पानी और लकड़ियों के बीच में से ये मिला हुआ है, क्योंकि वो समंदर के अंदर जहाँ झाड़ियाँ थी उसके बीच से पेटी निकली थी, या पानी और लकड़ी की पेटी, इस एतबार से मूसा, इस नस्बत से आसिया ने इसका नाम मूसा रखा। कहते कि आसिया खुद बनी इसराइल खानदान की औरत थी। फल्तफतहु आलु फिरौन, उस बच्चे की पेटी को फिरौन के घर वालों ने उठा लिया, लियकून लहुम अदुवन व हज़ना, अंजाम ये है कि जिस चीज से उनको डर था, जिस चीज का खतरा था, जिस चीज से वो अपने आप को बचाते थे, वही बच्चा उनके घर के अंदर आया और नतीजन यही बच्चा उसके कत्ल का जरिया बनेगा और उसके लिए गम का जरिया बनेगा। सुनान के मुस्तकबिल के अंदर यही साबित हुआ कि हजरत मूसा अलैहिस्सलाम फिरौनी हुकूमत का खात्मे का जरिया बने। इन फिरऔन व हामान व जुनूदहुमा कानू खातिइन, यकीनन फिरौन और उसका वजीर हामान और उनके लश्कर ये सब के सब जो है गुनहगार थे। देखो खातिइन में दो एहतमाल है, एक ही के खतियतुन से मुश्तक है तो गुनहगार, और बात कहते हैं कि खता से मुश्तक है तो उस सूरत में माना होगा लफ्जिश करने वाले, चुकने वाले, कि वो चुक गए, भूल कर डाले कि अपने दुश्मन को, उनके एतबार से उनका दुश्मन यानी हजरत मूसा अलैहिस्सलाम को अपने महल के अंदर बड़ा कर रहे हैं। अब ये बच्चा आ तो गया, और आसिया और फिरौन दोनों उसको चाहने लगे, लेकिन पुलिस को जो जिम्मेदारी, वो जिम्मेदारी उनको भी निभानी थी। मुल्क में जो कानून बन गया वो कानून सबके लिए, शाही महल के लिए भी वो कानून, कानून से कोई मुस्तस्ना नहीं। इसलिए जब पुलिस को पता चला कि भाई आसिया के पास एक छोटा सा बच्चा आया है, तो कत्ल करने वाली पुलिस आसिया के पास पहुँच गई। तो हदीस फुतून ने सुनाया था, पहला फुतून ये हुआ। तो पुलिस पहुँच गई, तो आसिया ने पुलिस वाले को कहा जरा थोड़ी देर ठहरो, मैं फिरौन को जाकर के जरा लागवग लगा के देखती हूँ, सिफारिश करती हूँ, वो माफ कर देंगे तो इसको कत्ल मत करना, माफ नहीं करे तो फिर तुमको जो करना हो करना। तो आसिया गई फिरौन के दरबार के अंदर, जाके बच्चा गोद में रखा और खाने लगी। وقالت امرأة فرعون قرة عين لي ولك لا تقتلوه عسى أن ينفعنا أو نتخذه ولدا وهم لا يشعرون। فرعون کی بیوی بولی، یہ بیوی کون تھی؟ حضرت آسیہ بنت مزاحم، نیک عورت تھی، نبیوں کی اولاد میں سے تھی، مساکین کی بڑی خیرخواہ تھی، صدقات کثرت سے کیا کرتی تھی، اور اس نے جا کر کے فرعون کے سامنے سفارش کی۔ بعض حضرات کہتے ہیں کہ آسیہ کون تھی؟ آسیہ بنت مزاحم ابن عبید ابن ریان ابن ولید۔ اب یہ ریان ابن ولید کون؟ حضرت موسیٰ یوسف علیہ السلام کے زمانے کے اندر جو بادشاہ تھا وہ ریان ابن ولید، اور اس کا بیٹا عبید، اور اس کا بیٹا پوتا یعنی مزاحم۔ تو گویا کہ آسیہ اس کی پر پوتی ہوئی۔ وہ جو ہے آسیہ نے جا کر کے فرعون سے کہا کہ فرعون یہ بچہ میری اور تیری آنکھ کی ٹھنڈک ہے، تو اس کو قتل مت کر۔ تو فرعون نے جواب کے اندر کیا کہا؟ آسیہ میری آنکھ کی ٹھنڈک ہوگا تو ہوگا، میری آنکھ کی ٹھنڈک نہیں ہے۔ حدیث میں نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا، اگر اس وقت کے اوپر فرعون یہ کہہ دیتا کہ ہاں میری بھی آنکھ کی ٹھنڈک ہے، تو فرعون کو بھی ایمان کی دولت نصیب ہو جاتی، لیکن اس نے انکار کر دیا نہیں، اس لیے وہ ایمان کی دولت سے محروم رہا۔ قرۃ عین لی ولک، دیکھو یہاں لی مقدم ہے، کیا مطلب؟ کہ فرعون کو آسیہ سے بہت محبت تھی اور آسیہ کو بچے سے محبت تھی، تو فرعون نے جو بچے کو معاف کیا وہ بچے کی محبت میں نہیں، اپنی بیوی کی محبت میں معاف کیا۔ کہ چلو ابھی آسیہ کہتی ہے تو جانے دو، اب کون یہ عورتوں کے ساتھ مگز ماری کرے، ورنہ یہ روز گھر میں وہی کیسٹ بجائے گی۔ اسی لیے کہا کہ معاف کر دو، اسی لیے لی مقدم ہوا کہ میرے خاطر آپ اس کو معاف کر دیجیے۔ قرۃ العین لی ولک لا تقتلوا، یہ تعظیم کے طور پر آسیہ نے شوہر کو کہا، جمع کے سیگے سے، کہ آپ شوہر نامدار اس بچے کو قتل مت کیجیے۔ یعنی کہ ان درباریوں کی رعایت میں کہا، جو درباری لوگ فرعون کو اکساتے رہتے تھے نا کہ دیکھ یہ تو بہت عجیب قسم کا بچہ دکھ رہا ہے، یہ نور اور یہ سب چیزیں، لگتا ایسا ہے کہ یہ وہی بچہ ہوئے، اسی لیے قتل کروائی دو اس کو۔ اسی لیے ان سب درباریوں کی رعایت نے جمع کا سیگا استعمال کیا، امید ہے کہ یہ بچہ ہم کو نفع بخش ثابت ہوگا۔ کیوں نفع بخش؟ کیسے پتا چلا؟ اس تو انگوٹھے سے دودھ نکلتا دیکھا، اور اس کی لواب سے بچی کو شفا ہو گئی، اور نور دیکھ کر سمجھ گئی کہ یہ کوئی بابرکت بچہ ہے، اس لیے کہا کہ یہ بچہ ہم کو بڑا ہو کر کے نفع بخش بنے گا، یعنی کہ ہم اس کو اپنا منہ بولا بیٹا بنا لیں گے۔ کیونکہ فرعون کی یہاں کوئی اولاد نہیں تھی، وہم لا یشعرون، اور اللہ تعالیٰ فرما دے کہ ان کو خبر بھی نہیں تھی کہ یہ بچہ تو ان کے لیے عذاب کا باعث بننے والا ہے، اور انجام کار ان کے لیے سزا کا ذریعہ بنے گا۔ بعض نے اس کو امرأة فرعون کا قول سمجھا ہے، وہم لا یشعرون۔ اب ادھر بچہ چلا گیا، فرعون کے دربار میں بھی پہنچ گیا، لیکن سگی ماں جو تھی لوخا یا نوخا، आपकी हजरत मूसा अलैहि सलाम की माँ का दिल, माँ की ममता अपनी जगह बेचैन किए हुए वह अफबाह को आज उम्मी मूसा फारिगा। मूसा अलैहि सलाम की मम्मी का दिल उस वक्त के ऊपर बिल्कुल खाली हो गया, सुबह के वक्त के ऊपर। चुनांचे माँ बेचैन, मैंने तो दरिया में डाल दिया, अब क्या हुआ होगा मेरे बच्चे का। इसलिए एक ही टेंशन सिर्फ मूसा का, मूसा का क्या हुआ होगा, मूसा का क्या हुआ होगा, और कोई चीज उनके जहन के अंदर आती नहीं, बस मूसा 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 एक ही चीज आ रही है। नंबर दो, बाद मुफस्सिरीन ने इसका मतलब ही बयान किया कि फारिगा यानी मूसा अलैहि सलाम की मम्मी का दिल खौफ और गम से खाली हो गया, कि अल्लाह के वादे पर यकीन हो गया कि अल्लाह मेरे बच्चे को डूबने देने वाले नहीं है, अल्लाह का वादा है। इसीलिए उनका दिल खौफ और गम से बिल्कुल खाली, तो कोई बात नहीं, मेरा बच्चा आज नहीं तो कल मेरे पास वापस आने ही वाला है। नंबर तीन, फारिगा का मतलब है जब मूसा अलैहि सलाम की मम्मी ने ऐसा सुना तो बच्चा तो फिरौन के दरबार में पहुंच गया, ने मेरे बेटे को फिरौन ने अपना बेटा बना लिया, इसीलिए उनकी माँ का दिल खाली हो गया। चलो अब तो कोई टेंशन नहीं, मेरा बच्चा शाही महल में पलेगा, बढ़ेगा, बड़ा होगा, इसीलिए सब फिक्रों से उनका जहन बिल्कुल फारिग हो गया। नंबर चार, बाजू फसरीन कहते हैं कि फिरौन पेटी दरिया में डाल देने के बाद शैतान ने वसवसे डालने चालू किए, क्योंकि पेटी दरिया में डाल ली थी अल्लाह के हुक्म से, और जहाँ भी अल्लाह की इताअत बंदा करे वहाँ के शैतान फितने खड़े करे, तो उसने फितने खड़े करने चालू कर दिए। क्या फितना खड़ा करने चालू किया, और तू कैसी औरत है, तूने अपने हाथ से अपने बच्चे को मारा है, तू घर में रहने देती तो क्या होता कि फिरौन की पुलिस आके उसको कत्ल कर डाल दी, तो कत्ल मंसूब होता फिरौन की पुलिस की तरफ कि उन्होंने बच्चे को कत्ल कर दिया। यहाँ तो तूने पेटी दरिया में डाल दी तो क्या होगा कि अब ये बच्चा डूब जाएगा, तो कत्ल करने वाली तू कही जाएगी। अब ये दिल में माँ के ख्याल आए कि ओहो मैं तो मेरे बच्चे की कातिला बन गई, इसीलिए उनके दिमाग के अंदर टेंशन टेंशन गम 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 पैदा हो गया। और बाज रिवायतों में ऐसा भी है कि शैतान ने यूं वसवसा डाला कि देख तू घर में रहने देती तो फिरौन की पुलिस आके कत्ल कर डाल दी, तो तू अपने हाथ से अपने बच्चे को गुसल देती, कफन देती, अपने हाथ से दफनाने जाती। अब ये तो दरिया में डाल दिया है तो अल्लाह जाने कौन सा जानवर खा जावे और तेरे बच्चे को गुसल कफन भी नसीब न हो। ऐसे ऐसे सब वसवसे शैतान ने डाल करके हजरत मूसा अलैहि सलाम की माँ का दिमाग उसने पूरा पका डाला। बाद हजरात ये कहते हैं कि दरिया की लहरों में पेटी को जब बहते देखा तो मूसा अलैहि सलाम की माँ के दिल में अब डर चालू हो गया कि ओहो ये दरिया की मौजों में अभी तो पेटी तैर रही है, लेकिन पता नहीं कब ये पेटी डूब जावे, गर्क हो जावे, मेरे बच्चे का क्या होवे। ये सब ख्याल ख्याल उनके दिल में आया तो करीब था कि वो चीख पड़ती और चिल्ला देती, ओ बच्चा मेरा चला, उसको खींच करके लाओ, बेटी निकाल करके लाओ, ऐसा वो चीख पड़ती। लेकिन अल्लाह ताला ने उनको संभाल लिया। और बाद हजरात यूँ कहते हैं कि मूसा अलैहि सलाम की मम्मी को जब पता चला कि बेटा मेरा, और अब पूरे मिस्र वाले उसको इब्ने फिरौन के नाम से याद करते हैं, महल में बड़ा होने की वजह से कोई माँ को गम हो गई कि बेटा मेरा और निस्बत दूसरे की तरफ हो गई, ऐसा कैसा। इसीलिए मूसा अलैहि सलाम की वालिदा के दिल के अंदर जो है ये सब ख्याल आने शुरू हो गए। وأصبح فؤاد أم موسى فارغا إن كادت لتبكي به لولا أن ربطنا على قلبها لتكون من المؤمنين। قريب تھا کہ وہ ظاہر کر دیتی, چیخ دیتی خوشی کے مارے یا غم کے مارے۔ خوشی کے مارے کیسے کہ فرعون کے محل میں پہنچ گئے تو کہے نے وہ ہے نا وہ محل میں وہ تو میرا بیٹا ہے, آدمی خوشی میں کہے نا, یا بچ کے پہنچ گئے سلامت ڈوبے نہیں تو کہا دیکھا میرا بچہ बच्चा तो डूबा भी नहीं है, सलामत किनारे पहुंच गया है। तो मारे खुशी के चिल्ला दे रहे या मारे गम के चिल्ला दे रहे, अगर हम उनके दिल को जमा के न रखते, जोड़ के न रखते, यदि अल्लाह ताला की मदद के माँ के दिल के अंदर सबर सुकून आया, वरना औरतें तो ऐसे मौके के ऊपर छिड़ा ताड़ती है और बहुत आहो वावेला करती है, शोर मचाती है, लितकून मिनल मुमिनीन, ताकि उसको अल्लाह ताला के वादों के ऊपर यकीन हो जावे। अब ये तो सब हो गया, बेटी दे गई चली गई, लेकिन मूसा अलैहिस्सलाम की मम्मी ने अपनी बेटी से यानी मूसा अलैहिस्सलाम की बहन से उसको कहा, वकालत युक्ति ही कुस्सी, मूसा अलैहिस्सलाम की अम्मा ने मूसा अलैहिस्सलाम की बहन कुलसुमा या कुलसुम या एक मरियम से कहा कि ओ जा पीछे पीछे ढूंढ, कहाँ है तेरा भाई, किधर गया, जरा जाके देख तो सही, किनारे किनारे जा, पेटी कहाँ है। फबा सूरत भी अनजुनुबिन वहुम ला यशुरून, बहन गई और उसी वक्त के ऊपर शाही खादिमाएं मूसा अलैहिस्सलाम के लिए दूध पिलाने वाली की तलाश में निकल करके आए। शाही खादिमाओं का निकलना, मूसा अलैहिस्सलाम की बहन को जाना, ये दोनों जालिका तकदीरुल अज़ीज़ुल अलीम एक साथ हुआ। और मूसा अलैहिस्सलाम की बहन भी बहुत चालाक तेज निकली, यूं घोर घोर के नहीं देखा, वरना पता चल जाए कि ये कोई लड़की बहुत घोर के देख रही है, चौकस उसके साथ उसकी कोई रिश्तेदारी है। वो चुराई चुराई नजर से देखे, बारी बारी हाथ से कहा मेरा भाई बराबर है, मेरा भाई वो शाही खादिमाओं के हाथ में, इस तरह बारी बारी हाथ से चुरा चुरा करके देखे, ताकि किसी को पता भी नहीं चल जाए और भांडा भी नहीं फूटे। सूरत भी अनजुनुब, वो दूर दूर से उचक की निगाहों से अपने भाई को देख रही थी। वहुम लाए शुरून, और फिरौनी लोगों को पता भी नहीं चला कि ये सब भी उसकी बहन है जो उसको देख रही है, उसके इंतजार के अंदर है। दूसरी तरफ अल्लाह ताला ने एक गैबी इंतजाम ये फरमा दिया, وَحَرَّمْنَا عَلَيْهِ الْمَرَاضِعَ, ये तकवीनी निजाम है अल्लाह का, तशरीई नहीं, के मूसा अलैहिस्सलाम को दूसरी दूध पिलाने वालियों के दूध से रोक दिया गया। मिन कब्लु, मम्मी की गोद में दोबारा आए उससे पहले वहाँ बहुत सी औरतों ने ट्राई की, लेकिन मूसा अलैहिस्सलाम किसी का दूध ही नहीं पीते थे। अल्लाह ताला ने ये मुकद्दर कर दिया था कि नबी के पेट में किसी काफिरा औरत का दूध न जाने पाए, क्योंकि फिरौन के महल में सब काफिरा औरतें थी, इसीलिए मूसा अलैहिस्सलाम कुदरती तौर पर किसी का दूध पीते ही नहीं थे। अब सब लोग परेशान परेशान, अरे ये बच्चा जो आसिया रानी को बहुत प्यारा हुआ और सब उसको चाहते भी है, लेकिन ये बच्चा तो किसी का दूध पीता नहीं, दूध नहीं पिएगा मर जाएगा, बोतल तो वो जमाने में थी नहीं, अब क्या करे। तो फिर परेशान परेशान, तो शाही खादिमाएं मूसा अलैहिस्सलाम को लेकर निकली, चलो पूरे मिस्र के अंदर मुख्तलिफ औरतों के पास ले जाके देखो, किसी की छाती भी ये कबूल कर ले तो फबीहा व नेमत। इसीलिए वो औरतें सब निकली तलाश करने के लिए, मुर्जिया की तलाश के अंदर देखा तो मुतअद्दद औरतों में से किसी का दूध ये बच्चा तो पीता ही नहीं, और शाही खादिमाएं भी परेशान, वो उस बच्चे पर बहुत शकित है, इसलिए कि एक तो मासूम बच्चा है, दूसरा ये के वाल खाई तो आले का महब्बतम मिन्नी, और तीसरी बात ये कि नूर नबूवत दो आंखों के बीच में जगमगा रहा है, सब मोहब्बत करते हैं शफकत करते हैं, और फिक्र में कि ये बच्चा मर न जाए भूख प्यास की वजह से। तो हजरत मरियम की बहन ने हजरत मूसा की बहन ने देखा कि अभी माहौल अच्छा है, तो धीरे से बोली, फकालत हल अदुल्लुकुम अला अहलि बैती यकफुलूनहु लकुम वहुम लहू नासिहून, बोली मूसा अलैहिस्सलाम की बहन, क्या मैं तुमको एक घराना बताओ जो इस बच्चे की किफालत करेगा, दूध पिलाएगा, और वो उसके बड़े खैरख्वाह साबित होंगे। जब ये बात कही तो आज रिवायतों के अंदर है कि इनको शक पैदा हो गया, ये लड़की कुछ न कुछ जानती है इस बच्चे की हकीकत, ये बच्चा कौन, किसका लिहाजा इस बच्ची को पकड़ के रिमांड पे लो ताकि वो बच्ची बोल दे कि किसके यहाँ का है ये बच्चा। तो मूसा अलैहिस्सलाम की बहन ने कुदरती तौर पर जहानत से बात बदल ली और बात बदल करके कहने लगी कि वहुम लहू नासिहुन, लहू का मर्जा मैंने बच्चे को नहीं लिया है, मैं तो बादशाह को मुराद ले रही हूँ क्योंकि ये बच्चा बादशाह का और बादशाह खुद परेशान है इसकी मुर्गिया के बारे में। तो वो जो एक घराना जिसके बारे में कह रहे हैं ना, वो तो सब बादशाह के खैरखा लोग हैं, बादशाह के वफादार लोग हैं, वो बादशाह की खैर ख्वाही में ये बच्चे को दूध पिलाएंगे। उनको ये बच्चे से कोई मतलब नहीं, उनको तो बादशाह की तकलीफ से मतलब है, इसीलिए वो बादशाह की खैर ख्वाही में, बादशाह की वफादारी में इस बच्चे को दूध पिलाएंगे। बाद रिवायतों में ये भी आया कि जब हामान को पता चल गया उसके वजीर को, तो उसने फौरन हुक्म दिया कि जल्दी से उस औरत को पकड़ करके लाओ और पकड़ के ला करके पस्तीश तहकीक करो, ये शायद वही बच्चा लग रहा है जिसके बारे के अंदर पेशीन गोई है। लेकिन बात बदल दी गई और उसने कहा कि नहीं, बात दरअसल ये है कि इस बच्चे की वजह से हम लोग फिक्र में थे और वो घराना ऐसा है कि हर एक बच्चों के साथ वो लोग शफकत करते हैं, तुम्हारे बच्चे की अकेले की तफ्तीश नहीं, उस घराने की औरतों के दूध बहुत उम्दा है, परवरिश का अंदाज भी बहुत उम्दा है, इसीलिए मैंने उनके बारे में तुमको ऐसी बात कही, ऐसी लिपा लेपी इन्होंने कर दी। वहुम लहू नाफिहुन, चुनांचे मूसा अलैहिस्सलाम की अम्मी जान को बुला करके शाही महल में ले गए। उस वक्त मूसा अलैहिस्सलाम फिरौन की गोद में खेल रहे थे, रो रहे थे दूध की वजह से। बस जैसे अम्मी जान करीब गई तो हकीकी वालिदा के करीब आते ही मूसा अलैहिस्सलाम ने रोना बंद कर दिया और जैसे माँ ने गोद के अंदर लिया फौरन उसने दूध पीना शुरू कर दिया। 8 दिनों के बाद मूसा अलैहिस्सलाम को हकीकी वालिदा का दूध मिला। ये 8 दिन जो दूध नहीं मिला उसकी वजह से जबान थोड़ी मोटी हो गई थी और लुकनत आ गई थी। वहलुल उक्दतम मिन लिसानी यफकहु कौली, तो ये हुआ इस तरीके से। चुनांचे मूसा अलैहिस्सलाम की वालिदा से भी बात पूछी, पूरे मिस्र में इस बच्चे ने किसी का दूध कबूल नहीं किया, तेरा ही दूध कबूल कर दिया, कहीं ऐसा तो नहीं कि ये तेरा ही बच्चा हो? तो अभी जो राज खुल जा रहे कि बच्चा वाकई इसराइली है तो फिरौन फौरन कत्ल कर डाले। तो उस पर जवाब दिया गया कि नहीं नहीं नहीं, ऐसी बात नहीं, हमारे यहाँ तो मामला है कि हम हरेक बच्चों के साथ अच्छी तरह रहते हैं, हमारा दूध भी बहुत अच्छा है, हमको परवरिश का अंदाज भी बहुत अच्छा आता है। चुनांचे फिर फिरौन की रानी ने दरख्वास्त की कि भाई औरत तेरा नाम क्या? तो बताया कि मैं लोखा नाम की औरत हूँ, तुझे अब महल में ही रहने का और इस बच्चे को दूध पिलाने का, तुझे हमें प्राइवेट कमरा दे देते हैं, वहाँ रहने का, खाने का, पीने का, मौज मजे से बच्चे को दूध पिलाने का। तो मूसा अलैहिस्सलाम की अम्मी ने भी देखा कि चांस अच्छा है, शर्त लगा लो, क्योंकि ये लोग मजबूर है, इसीलिए शर्तें लगाई कि नहीं मैं यहाँ तो नहीं रह सकती, मैं गरीब औरत शाही महल में कहाँ मुझे नींद आएगी, मैं तो अपने घर ही रहूंगी, और जो है ऐसा करो बच्चे को मैं ले जाऊँ। तो फिर आसिया ने ऐसा कहा, अच्छा देख लेकिन रोजाना मुझे दिखाने के लिए लाने का बच्चे को। तो कहा ठीक है, रोजाना बच्चे को लेकर आएंगे, दूध पिलाने के लिए ले जाओ। फौरदा देना हुला उम्मी, हमने मूसा को उनकी अम्मा के पास लौटा दिया। कई तकर ताकि बच्चे की मुलाकात से उनकी आंखें ठंडी हो, वला तजन और गमगीन भी न हो, बच्चा गोद में आ गया। वली तलमान मूसा अलैहिस्सलाम की मम्मी को यकीन हो जावे कि अल्लाह का वादा तो सच्चा ही है, अल्लाह ने फरमाया था ना इन्ना वादू हुई रही, तो वादा पूरा हो गया। वलाकिन अक्सरहुम ला यालमून, अक्सर लोग जानते नहीं कि अल्लाह ताला अपने वादे को कैसे पूरा फरमाते हैं। चुनांचे दूध छुड़ाई तक मूसा अलैहिस्सलाम अपनी मम्मी के पास रहे और आसिया की तरफ से 1 दिन में 1 दीनार की उजरत उनके लिए तय कर दी गई। अब ये मसला खड़ा होता है कि हकीकी वालिदा दूध पिलाने की उजरत कैसे ले रही है? तो उसका एक जवाब तो इन्होंने ये दिया मुफस्सिर ने कि वो उस वक्त पर हरबी थे।
कौन?
फिरौन और फिरौन की बीवी। और हरबी का माल मबाह है, इसलिए मूसा अलैहिस्सलाम की वालिदा ने दूध पिलाने की उजरत ली। नंबर दो, बाज हजरात फरमाते कि उस शरीयत के अंदर जायज था, हमारी शरीयत के अंदर जायज इस तरीके से नहीं है। नंबर तीन, बाज हजरात कहते हैं कि अभी वहाँ कोई शरी कानून का रिवाज नहीं था, शरी कानून तो कब आएगा? मूसा अलैहिस्सलाम बड़े होंगे, सूर पे जाके तौरात लाएंगे, तब शरी कानून का आएगा। अभी तो कोई शरी कानून है ही नहीं, इसीलिए उर्फ और रिवाज के मुताबिक अम्मी को कहा तो पैसे लेने चालू कर दिए। और बाज हजरात कहते हैं कि अगर माँ उजरत लेने से इनकार कर दी, कहने मुझे पैसे नहीं चाहिए, तो शक और बढ़ जाता कि यकीनन ये इसका बच्चा मालूम होता, इसलिए ये पैसे लेने से ना कहती है, शक बढ़ जाता और जो है राज फाश हो जाता। इसीलिए अम्मी ने सोचा कि राज छुपा रहेगा, पैसे लेने चालू कर दो। अम्मी जान ने पैसे लेने चालू कर दिए और फिर जब दूध की उम्र छूट गई तो फिर मूसा अलैहिस्सलाम को आसिया के महल में ले जा करके पहुंचा दिया। और मूसा अलैहिस्सलाम आसिया के महल के अंदर बड़े हुए। किसी को मालूम नहीं कि सगी माँ कौन, सगा बाप कौन इनका। सब मिस्र में यही मशहूर मूसा इब्ने फिरौन, सब फिरौन का बेटा ही मान रहे मूसा अलैहिस्सलाम को, और आसिया का बेटा ही मान रहे। और महल में शाही खास माट के साथ रहते और फिरौन की सवारियाँ इस्तेमाल करते, बाप की गाड़ी बेटा इस्तेमाल करे, और शाही लिबास भी पहने, और वहाँ मौज मजे से मूसा अलैहिस्सलाम रहते थे। वलम्मा बलगा अशुद्दा, जब मूसा अलैहिस्सलाम अपनी जवानी को पहुँच गए 30 साल की उम्र को या 33 साल की उम्र को, वस्तवा और 40 साल की उम्र को पहुँच गए, आतैनाहु हुक्मा व इल्मा, हमने उनको हिकमत और दीन की समझ अता फरमाई, वकदालिक नजिल मुहसिनीन, और इसी तरह हम नेकी करने वालों को बराबर बदला दिया करते हैं। देखो ये जो शिद्दत वाली उम्र है, तो शिद्दत वाली उम्र के लिए एक बात याद रखना, आम मतलब 30 साल या 33 साल की उम्र कामिल जवानी की कही जाती है, और वो 40 साल तक एक हाल पर रहती है, फिर 40 के बाद जो है उसमें कुछ कुछ कमी आना शुरू होती है। बाज हजरात कहते हैं कि 18 से लेकर 30 साल तक अशुद्ध, और 30 से लेकर 40 तक इस्तवा, लेकिन इसके लिए कोई उम्र हम तय कर नहीं सकते। वजह उसकी क्या है, इन सब चीजों का ताल्लुक इलाके, तंदुरुस्ती, जिस्मानी सेहत वगैरह के ऊपर मौकूफ है। बाज बेचारे जवानी के अंदर भी बीमार 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 कमजोर कमजोर रहते हैं, और बाज बुढ़े ऐसे होते हैं कि बुढ़ापे के अंदर जवानों से ज्यादा मजबूत हुआ करते हैं। इसीलिए इसका ताल्लुक तंदुरुस्ती, जिस्म, इलाके, मौसम, गिजाओं वगैरह से इसका ताल्लुक है। वकदालिक नजिल मुहसिनीन, देखो इससे पहले इल्म की बात आई और अब नजिल मुहसिनीन की बात आई, तो उस पर मुफस्सिरीन फरमाते नेकियों की वजह से, नेक चलनी की वजह से अल्लाह ताला इल्म में तरक्की अता फरमाते। जो तालिब इल्म नेक चलन हो, नेकियों के करने का आदि हो, अल्लाह उसको इल्म में तरक्की अता फरमाते। बदमाशों को इल्म में तरक्की नहीं मिला करती। वदखलल मदीना على حين غفلة من أهلها فوجد فيها رجلين يقتتلان هذا من شيعته وهذا من عدوه. اب هو کیا حضرات مفسرین نے اس کے پس منظر میں ایک اور بات نقل کی کہ ہوش سنبھالتے ہی حضرت موسیٰ علیہ السلام لوگوں کو دین حق توحید کی دعوت دیتے چھپتے چھپتے इसकी वजह से मिस्र में दो जमातें हो गई। एक पहले हक की जमात, मूसा अलैहिस्सलाम की तौहीद की दावत मानने वाली, उसकी तरफ सराहतन इशारा है, मिन शीअति, मूसा अलैहिस्सलाम की जमात। नंबर दो, मूसा अलैहिस्सलाम के मुखालिफ, वो है मिन अदू, ये दो गिरोह बन गए मिस्र के अंदर। अब फिरौन को बात पहुंच गई कि ये मूसा जो मेरे घर में बड़ा होता है वो तो लोगों को किसी और अल्लाह की इबादत की दावत देता है, मेरी इबादत की दावत नहीं देता। खुद फिरौन नाला रहता था मूसा अलैहि सलाम से और मूसा अलैहि सलाम को कत्ल कर देने का उसने इरादा भी कर लिया, लेकिन आसिया की वजह से कभी बच्चे को कुछ करेंगे तो माँ फिर वलेंगे, इसीलिए जो है वो कुछ करता ही नहीं था। हजरत आसिया की वजह से वो मूसा अलैहि सलाम को कुछ नहीं करता था। बहरहाल नाराजगी बढ़ते बढ़ते यहाँ तक बात पहुँच गई कि फिरौन ने यूं कह दिया कि तुमको मेरी आंखों के सामने नहीं आने का, जाओ निकल जाओ तुम महल में से और दूसरी जगह चले जाओ। वहाँ करीब के अंदर शहर के बाहर किसी जगह मूसा अलैहि सलाम रहने चले गए और हजरत आसिया को मिलने के लिए छुपके छुपके आया करते थे और आकर के मिल के चले जाते थे। एक दिन ऐसा ही हुआ कि मूसा अलैहि सलाम दोपहर में कहलूले के वक्त पर जाए के मगरिब के बाद जब आम मतन शहर के अंदर गफलत होती है ऐसे वक्त के ऊपर आप तशरीफ लाए और पूछा कि फिरौन कहाँ है, तो कहा कि वो तो सवार होकर के कहीं गया है सवारी के ऊपर। तो मूसा अलैहि सलाम भी सवारी के ऊपर निकले, सुनसान रास्ते बंद से सारे के सारे बाजार ऐसे वक्त के ऊपर निकले। इसलिए देखो यहाँ दखल का लफ्ज इस्तेमाल हुआ कि शहर के बाहर कहीं रहने चले गए थे, वहाँ से शहर के अंदर गफलत के वक्त पर तशरीफ लाए। फदखल المدینہ, हजरत मूसा अलैहि सलाम फिरौन जिस शहर में रहता था जिसका नाम मुन्स था, मुन्स बात कहते कि हाबीन बात कहते कि ऐनुशम्स, वहाँ फिरौन रहा करता था। अलाहीन गफलतिन मिन अहलिहा, जब वहाँ के लोग आराम से सोए हुए ऐसे वक्त पर आया, हजरत मूसा अलैहि सलाम तशरीफ लाए। फवजद फीहा, तो देखा वहाँ पर कि दो आदमी आपस में मारा मारी कर रहे हैं। हादा मिन शियाती, उसमें से एक मूसा अलैहि सलाम के मानने वालों में से था। बाद मुफस्सिरीन फरमाते कि किसी तरह मूसा अलैहि सलाम को मालूम हो गया था कि मेरी हकीकी माँ आसिया नहीं है, मैं तो इसराइली खानदान से हूँ, हो सकता है जिनको मुर्जिया समझते थे उस मुर्जिया को मिलने के लिए भी जाते हो और मुर्जिया ने बता दिया हो कि बेटा तू तो मेरा हकीकी है, आसिया तेरी हकीकी माँ नहीं है। किसी तरह मूसा अलैहि सलाम को पता लग गया था और तो आप मिस्र में रहते रहते माहौल देख रहे थे कि फिरौनी लोग किसकी लोग बनू इसराइल को खूब जुलम करते हैं, ये भी आप अपनी आंखों से देखते थे। इसलिए एक दो लड़ने वालों में से एक कौन था, मूसा अलैहि सलाम के खानदान का जमात का आदमी था और दूसरा किप्ती फिरौनी शख्स था। और ये जो किप्ती फिरौनी शख्स था वो फिरौन का बावर्ची था, उसने जंगल में कई लकड़ियां काटी थी शाही महल में ले जाने के लिए। वो इसराइली को जबरदस्ती करे चल लकड़ी उठा, क्योंकि इसराइली तो बेचारे वहाँ गुलामाना जिंदगी गुजारते थे, तो मजबूरन उसको लकड़ियां उठा के शाही महल में ले जाने के लिए इसरार कर रहा था। इसी में गर्मा गर्मी हो गई तो मूसा अलैहि सलाम वहाँ पहुंचे तो वो बावर्ची कहने लगा के देखो मैं इसराइली को कहता हूँ कि तुम्हारे अब्बा के वास्ते लकड़ियां ले जाने की है, तो अभी ये ना कहता है और मेरे साथ लड़ने झगड़ने के ऊपर आता है। मूसा अलैहि सलाम ने बावर्ची को समझाया कि कोई नहीं उठा सके, ज्यादा लकड़ी है तो जबरदस्ती क्यों करे। उस पर वो गर्म हो गया बावर्ची, और बावर्ची हमेशा आग के पास रहे इसलिए उसके दिमाग में गर्मी भी ज्यादा हो, और कहने लगा मूसा अब तो मैं चाहता हूँ कि फिर से लकड़ियाँ उठवाओ, ऐसा कोई जुमला उसने बोल दिया जिसकी वजह से मूसा अलैहि सलाम को गुस्सा आ गया। और दूसरी तरफ वो इसराइली के ऊपर ज़ियादतियां कर रहा था, इसीलिए मूसा अलैहि सलाम को गुस्सा आया। फवकज़हु मूसा, मूसा अलैहि सलाम ने एक तमाचा उसको खींच के लगाया बावर्ची को, तो फ़क़दा अलैहि, वो तो मरज गया एक तमाचा जो मारा ना तो वो तो पट गया वहाँ पर उसी वक्त के ऊपर। बात दरअसल ये थी कि मूसा अलैहि सलाम ने सुन रखा था कि कितने लोग इसराइलियों पर मजालिम करते हैं और आज आंखों से मुशाहदा कर लिया क्या हकीकत में ये कितने लोग थे इसराइलियों पर जुलम करते, इसलिए मूसा अलैहि सलाम को और ज्यादा गुस्सा आया। فَوَقَذَهُ مُوسَى، حضرت موسیٰ قداور آدمی تھے، طاقتور آدمی تھے، اور تادیب کے خاطر کہ وہ کسی کو ذرا ٹھنڈا کرنے کے لیے کہ وہ ذرا گرم نہ ہوئے، ٹھنڈک سے بات کرے، تو ایک مکہ مار دیا، غصہ مارا، سمجھتا ہے کہ غصہ مارا ہے، وہ مر گیا. حالانکہ قتل کرنے کا کوئی ارادہ آپ کا نہیں تھا، یہ قتل خطا ہو گئی، کیونکہ تماشا مارنے گئے اور مر گیا. بات کہتے ہیں کہ یہ مدافعانہ قتل تھا، اسرائیلی کی طرف سے دفاع کرتے ہوئے آپ نے اس کو مار دیا. قال هذا من عمل الشیطان، موسیٰ علیہ السلام کو فوراً تنبہ ہوا اور کہنے لگے کہ یقیناً یہ تو شیطانی کاموں میں سے ہے، جس شیطان نے وسوسے ڈال کے مجھے برانگیختہ کر دیا، مجھے ابھار دیا. انہ عدو مضل مبین، یقیناً شیطان تو انسان کا کھلم کھلا دشمن ہے، اور وہ تو گمراہ کرنے والا ہے، اس کی گمراہی بالکل ظاہر ہے، اور شیطان تو انسان کا بہت بڑا بڑا خطرناک دشمن ہے. قال رب انی ظلمت نفسی فاغفر لی فغفر لہ انہ هو الغفور الرحیم. فوراً موسیٰ علیہ السلام نے اللہ کی بارگاہ کے اندر دعا مانگی، اے میرے رب، میں نے قتل کر کے اپنی جان کے اوپر ظلم کیا، اے میرے اللہ، آپ مجھے معاف کر دیجئے. اللہ تعالیٰ نے موسیٰ علیہ السلام کو معاف کر دیا، یقیناً وہ اللہ بڑے معاف کرنے والے، بڑے مہربان ہیں. اب دیکھیے، موسیٰ علیہ السلام سے کوتاہی ہوئی تو فوراً اپنی زبان سے کیا فرمایا، رب انی ظلمت نفسی. اور آدم علیہ السلام سے غلطی ہوئی تھی تو ربنا ظلمنا انفسنا، معلوم ہوا کہ اپنے گناہ کا اعتراف کر کے معافی مانگنا یہ سنت آدم ہے، آدم علیہ السلام کی سنت ہے، جو بہت پیارا اور محبوب طریقہ ہے. ایک بات، دوسری بات یہ کہ اللہ نے موسیٰ علیہ السلام کی مغفرت کر دی. یہ کیسے پتا چلا کہ مغفرت کر دی؟ تو نمبر ایک، بعض مفسرین کہتے ہیں کہ آپ کو خواب میں بتایا گیا، آپ کی مغفرت ہو گئی. نمبر دو، آپ کو الہام کے ذریعے سے بتا دیا گیا کہ آپ کی مغفرت ہو گئی، یا یہ کہ آپ نے یہ سوچا کہ میں نے معافی تو اللہ سے مانگی ہے، جس کے دربار میں معافی بندے کی ہو ہی جاتی ہے، تو قبولیت کے یقین سے آپ کو پتہ چل گیا کہ میری تو مغفرت ہو گئی، اور معافی کے قبول ہونے کا قطعی علم تو نبوت کے ملنے کے بعد ہوا. جب نبوت ملی اور اللہ سے ہم کلامی ہوئی، اس وقت باری سبحانہ و تعالیٰ کے بتانے سے قطعی علم ہوا مغفرت کا، اور اس سے پہلے آپ کو بتا دیا گیا انہ هو الغفور الرحیم، یقیناً اللہ سبحانہ و تعالیٰ بڑے معاف کرنے والے، بڑے مہربان ہیں. اب یہاں ایک بحث سمجھ لو، حضرات انبیاء علیہ الصلاۃ والسلام معصوم ہوتے ہیں، ان کی عصمت عصمت یہ اجماعی عقیدہ ہے. اب بعض مرتبہ کچھ کچھ چیزیں جو انبیاء علیہ السلام کے متعلق آتی ہے، جس سے بظاہر ایسا لگتا ہے کہ انہوں نے کوئی گناہ کیا، کوئی غلطی کی، تو وہ کیا چیز ہوتی ہے؟ تو اس کے لیے حضرات مفسرین محدثین نے متعدد باتیں کہی ہیں. نمبر ایک، ایسے واقعات جو بظاہر ہم کو گناہ اور غلطی معلوم ہو، وہ نبوت کے ملنے سے پہلے کے ہوا کرتے ہیں. ایک احتمال تو اس میں یہ، جیسے کہ یہاں پر بھی یہ واقعہ نبوت سے ملنے کے پہلے کا واقعہ ہے، جیسے کہ نبی کریم صلی اللہ علیہ وسلم نے کعبۃ اللہ کی تعمیر کے وقت کے اوپر لنگی کندھے کے اوپر ڈالی، وہ بھی اعلان نبوت سے پہلے کا واقعہ ہے. نمبر دو، اس میں دوسرا احتمال یہ ہے کہ عام طور پر ایسے واقعات خبر واحد سے منقول ہوتے ہیں، جو ذنیات کے قبیلتے ہیں. نمبر تین، کبھی خلاف اولا کو لوگ غلطی اور گناہ سمجھ لیتے، خلاف اولا چیز، یعنی جس قدر احتیاط کرنا چاہیے اس احتیاط میں کمی، اس کو خلاف اولا کہا جاتا ہے. نمبر چار معمولی سی لفظ کو بعض مرتبہ لوگ گناہ سے تعبیر کرتے ہیں. نمبر پانچ کبھی سہو اور نسیان طاری ہو جائے جیسے کہ فنسی ولم نجد له عزما حضرت آدم علیہ السلام کے واقعے میں. نمبر چھ کبھی اجتہادی غلطی نبی سے صادر ہو جائے. ان تمام کی امکانات کا خلاصہ یہ ہوتا ہے کہ شیطان اپنے تصرف سے نبی سے معصیت نہیں کروا سکتا ہے, البتہ نبی سے خلاف اولا کام شیطان کروا سکتا ہے. اس طرح کے سب امکانات ہوا کرتے ہیں. قال رب انی ظلمت نفسی فاغفر لی فغفر لہ انہ هو الغفور الرحیم. قال رب بما انعمت علی فلن اکون ظہیرا للمجرمین. موسیٰ علیہ السلام نے کہا اے میرے رب آپ نے جو مجھ پر احسانات کیے ہیں ان احسانات کی برکت سے میری آپ حفاظت فرمائیے, یا اس احسانات کی برکت سے میں آپ سے یہ وعدہ کرتا ہوں کہ میں آئندہ کبھی بھی کسی مجرم کا مدد کرنے والا نہیں بنوں گا, کسی بھی مجرم کی کبھی بھی میں ہر حال میں مدد نہیں کروں گا. اب یہاں مجرمین سے کون مراد ہے؟ تو نمبر ایک کفار مجرمین سے مراد ہے کہ آئندہ کبھی کسی کافر کی مدد کروں گا نہیں. پھر یہ کہ موسیٰ علیہ السلام نے یہاں جو اس قبطی کافر کو قتل کر ڈالا اس کام کو انہوں نے شیطانی عمل بتلایا, من عمل الشیطان. یہ اس لیے بتلایا کہ ابھی کفار سے قتال کی اجازت ملی نہیں تھی. کفار سے قتال کی اجازت تو بہت بعد میں ملے گی, ابھی نہیں. کب ملے گی؟ کہ جب بحر کل نبی جب مصر سے چلے جائیں گے, چلے جانے کے بعد پھر قوم جبارین سے مقابلے کا وقت آئے گا. قالوا یا موسیٰ ان فیہا قوما جبارین وانا لن ندخلہا. ہاں وہاں وہاں جا کے قتال کی اجازت ملے گی, اور ابھی قتال کی اجازت نہیں ملی اور اس سے پہلے ایک کافر کو قتل کر ڈالا, اسی لیے اس کو عمل شیطان کے کبیل سے قرار دیا. پہلا قول یہ ہے کہ مجرمین سے کفار مراد ہے. نمبر دو مجرمین سے وہ اسرائیلی مراد جس نے موسیٰ علیہ السلام کو مدد کے لیے پکارا موسیٰ میری مدد کرو, وہ چونکہ وہی اسرائیلی قتل کا سبب بنا تھا, اس کی مدد کرنے گئے اور قتل ہو گیا, اور آئندہ چل کر موسیٰ علیہ السلام کو اس کی کوتاہی کے بارے میں پتہ بھی لگا ہو کہ کوتاہی اسی نے کی, اسی کی گڑبڑ بھول تھی, ورنہ جو ہے موسیٰ علیہ السلام کو اس کی کوتاہی کا پتہ چل گیا, اسی لیے اس کو مجرم قرار دیا. بات کہتے کہ مجرمین سے شیطان مراد ہے کیونکہ وہ وسوسے ڈال کر کے برانگیختہ کر دے گئے ابھار دے گئے, اسی لیے مجرمین سے شیطان مراد. بعض مفسرین کہتے ہیں کہ غلطی یہ ہوئی تھی کہ تماشا مارنے میں حیثیت کی کمی بھی تو ہو سکتی تھی, کیونکہ مقصود تھا اس چھٹی کو تنبیہ کرنا, تو غصہ ذرا دھیمے سے مارتے تو بھی کام چل جاتا, وہ جو کھینچ کے دین ہے بڑا زوردار. تو یہ جو ہے یہاں غلطی کا اور قتل کا باعث بنا, اور اس سے یہ بات مسئلہ نکلا کہ کسی ظالم کی مدد کرنا بالکل جائز نہیں ہے, کسی ظالم کی مدد کرنا بالکل جائز نہیں ہے. اور اللہ تعالیٰ کے نیک بندے تو یہ فرماتے کہ ظالم کے لیے دعا بھی کرنا جائز نہیں. کیوں؟ اس لیے کہ دعا بھی ایک طرح کا تعاون ہے, مدد ہے, اور تم ظالم کے لیے دعا کر کے کیا اس کے لیے تعاون کرنا چاہتے ہو؟ اور بعض روایتوں میں جو ظالموں کے لیے دعا ہے وہ خیر کی قید کے ساتھ ہے کہ اللہ اس کو خیر عطا فرمائے, اس کو ظلم سے توبہ عطا فرمائے, اس کو اچھے راستے پر چلنے کی توفیق عطا فرمائے. باقی ظالم کو اس کے کاموں کے اندر دعا کے ذریعے سے بھی ہم مدد نہیں کر سکتے. فلن تکون ظہیرا للمجرمین, میں ہرگز مجرموں کا مددگار نہیں بنوں گا آئندہ مستقبل کے زمانے کے اندر. یہ موسیٰ علیہ السلام نے اللہ سبحانہ و تعالیٰ کی درگاہ کے اندر دعا کی. اب یہاں ایک بڑا معرکۃ الآراء مسئلہ جو مفسرین نے چھیڑا ہے جس کی اہمیت آج کے دور کے اندر بہت زیادہ بڑھ جاتی ہے. وہ مسئلہ یہ ہے کہ انسان جس ملک کے اندر رہتا ہو, خاص طور پر جس ملک کے اندر کفار کے ساتھ اس کا رہنا سہنا ہو, وہاں پر اس طرح کے معاملات کا ہو جانا, جیسے کہ بنی اسرائیل مصر کے اندر فرعونی کافروں کے ساتھ مل جل کر کے رہتے تھے, وہاں ایک دوسرے کو قتل, غارت گیری, لوٹ مار وغیرہ کے احکام اور مسائل, یہ نہایت ایک اہم بات ہے جو یہاں حضرات مفسرین نے کہی ہے. اس کے لیے پہلی اصولی بات تو یہ ذہن میں رکھو کہ معاہدے کی پابندی, جو معاہدہ کسی کافر قوم سے ہوا ہو اس معاہدے کی پابندی کرنا مسلمانوں کے لیے از حد ضروری ہے. اب وہ معاہدہ میقاتی ہو یا غیر میقاتی ہو, اس معاہدے کی پابندی میقاتی کے اندر مدت تک, غیر میقاتی میں جب تک, وہاں تک اس کی پابندی کرنا مسلمانوں کے لیے لازم اور ضروری, اس معاہدے کے شرائط کی خلاف ورزی نہ کرے. الا یہ کہ کافروں کی طرف سے خود معاہدے کی خلاف ورزی ہو تو الگ بات ہے, باقی جب تک وہ معاہدے کو نبھائے ہمیں بھی اس معاہدے کو نبھانا ہے. اس کے بعد ایک دوسری بات سمجھو, معاہدہ تین طریقے سے ہو سکتا ہے. ایک تو زبان سے, ہم جس ملک میں رہتے ہیں, جس شہر میں رہتے ہیں, وہاں کے کافروں سے ہم نے زبانی معاہدہ کیا, ہم تم کو نہیں ماریں گے, تم ہم کو نہیں ماریں گے, ہم تمہارے یہاں لوٹ مار نہیں کریں گے, تم ہمارے یہاں لوٹ مار نہیں کرو گے, یہ قولی معاہدہ ہوا. دوسرا ایک تحریری معاہدہ ہوتا ہے کہ باقاعدہ تحریر سے کوئی معاہدہ ہوا ہو تو اس کی بھی پابندی ہونی چاہیے, جیسے قولی معاہدے کی پابندی. ایک معاہدے کی تیسری قسم ہے عملی معاہدہ. عملی معاہدے کی پابندی بھی لازم اور ضروری ہوتی ہے. عملی معاہدے کا کیا مطلب؟ جس جگہ مسلمان غیر مسلموں کے ساتھ رہتے ہو, دوسری حکومتوں کے ماتحت رہتے ہو اور آپس میں امن اور اطمینان کے ساتھ رہتے ہو, ایک دوسرے کے اوپر حملہ کرنا, ایک دوسرے کے مال کو لوٹنا, اس کو غداری اور بے وفائی سمجھا جاتا ہو, یہ ایک قسم کا عملی معاہدہ ہے. زبان سے نہیں ہوا, لکھ کے بھی نہیں ہوا, لیکن عمل ایسا ہے کہ بھائی ایک دوسرے کے اوپر حملہ کرو تو اس کو غداری سمجھیں گے, ایک دوسرے کے مال کو لوٹیں گے تو اس کو غداری سمجھیں گے. اس کو عملی معاہدے سے تعبیر کیا جاتا ہے, اور عملی معاہدے کی خلاف ورزی کرنا بھی بالکل جائز نہیں ہے. اسی حکم میں ہمارا ہندوستان بھی آتا ہے کہ یہاں پر اگر کوئی غیر مسلم مسلمان کو قتل کرے گا تو قانون اس کی بھی پکڑ کرے گی, اس پر بھی قانونی مقدمات چلیں گے, وہ مسلمان کے مال کو لوٹیں گے تو ان کے اوپر بھی قانونی کاروائی ہوگی. آج نہیں تو کل کبھی نہ صحیح مقدمات ہوتے, قانونی کاروائیاں ہوتی ہیں, سزائیں ہوتی ہیں اور اس کے اندر جرائم جرم بھی آتے ہیں. تو یہ عملی معاہدہ کیے جائے کہ ملک کا دستور یہ مسلمانوں کو بھی دوسری قوموں کو بھی بہت سارے حقوق دیتا ہو, وہ تحریری معاہدہ کہا جائے گا. تو تحریری اور عملی معاہدے, یہ دونوں چیزیں اس ملک کے اندر مسلمانوں کو حاصل ہیں. اسی لیے بلا وجہ کسی کافر کو قتل کرنا گناہ ناجائز, بلا وجہ اس کے مال کو لوٹنا یہ ناجائز, یہ گناہ. اس لیے تو ہمارے دارالافتاؤں سے فتویٰ صادر ہوتا ہے کہ بھائی میٹر کے اندر گڑبڑ کر کے لائٹ کی چوری کرنا گناہ ہے. یہ کیوں جاری ہوتا ہے یہ فتویٰ؟ تو اسی عملی معاہدہ یا تحریری معاہدہ یا دستور کی ماتحت جو ہم رہتے ہیں اس کا یہ نتیجہ ہے کہ اس طریقے کا فتویٰ دیا جاتا ہے. حکومت کی طرف سے جو مختلف قسم کے ٹیکس عائد کیے جاتے ہیں اور اس کے سامنے اس کے منافع ہیں, تو وہ ٹیکسوں کو بھرنا, اس میں چوری نہ کرنا, یہ سب قانونی پابندیاں وہ اس عملی معاہدے کے نتائج ہیں.